सीधा प्रश्न को सीधा उत्तर कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 MHz मा। हेलो, वेरी गुड मर्निंग, नमस्कार, हार्दिक स्वागत है यहाँ संपूर्ण प्रदेश में सात को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 MHz में कार्यक्रम तातो बहस को पर्खाई में बस्त आदरणीय संपूर्ण श्रोता महानुभावहरुलाई हार्दिक हार्दिक स्वागत करना चाहूँ कार्यक्रम बस्तमा नवराजस्थान को। हामी दुनिया विभिन्न विषय में चर्चा परिचर्चा बहस गर्छौं, छलफल गर्छौं, कुराकानी गर्छौं, समसामयिक आर्थिक सामाजिक राजनीति हरेक विषय वस्तुमाथि हामी सधैं चिरफार गर्ने प्रयास गर्छौं। हरेक प्रश्नवाचक चिन्हको हामी गहिरीमै गएर त्यसको विश्लेषण गर्ने गर्छौं, अर्थात् त्यसको पोस्टमार्टम गर्ने प्रयास हामी सधैं गर्छौं। यहाँहरु सबैलाई थाहा छ हिजोको इश्यूमा चारैतिर चर्चा परिचर्चा र बहस भने वास्तवमै ठगहरूलाई जति सम्झाइने पुग्दैन, किनभने ठग्नेहरूले जति पनि जालसाज गर्न सक्छन्, मिति राख्ने, कागज बनाउने, तर त्यो मिति नगाउनकै निम्ति विभिन्न बहाना बनाउने, मोबाइल स्विच अफ गर्ने, त्यसपछि गएर म्याद नागेपछि कानुनी रूपमा अब्बल भयो भनेर अदालत धाउनुपर्छ भन्नेहरूलाई चाँडै एउटा प्रतिक्रिया आउँदैछ। उहाँहरूको जुन सरकारी कर्मचारीको एउटा तलब कति हुनसक्छ, वार्षिक करोडौँ रुपियाँ कमाउन सक्छन्, सम्पत्तिको छानबिनको क्रममा सबैतिरबाट पहल हुँदैछ, यसको पनि पर्दाफाश चाँडै हुँदैछ भने एउटा स्कुलको विषयमा मैले बोलिरहँदा उक्त स्कुललाई तत्काललाई उसको साधन सभालाई स्थगित गर्ने गरी नगरपालिकाले पत्राचार गरेको कुरालाई म धन्यवाद दिन चाहन्छु। गोदावरी नगरपालिकाको विषयमा हामी भोलि कुराकानी गर्छौँ। एउटा अध्ययन केन्द्रको विषयमा मैले कुराकानी गर्न खोजिरहेको थिएँ, सामुदायिक अध्ययन केन्द्र, उक्त अध्ययन केन्द्रको साधन सभालाई रोकिदिएको छ नगरपालिकाले, विषय नै बाहिर नआउँदै रोकिएको छ। खैर, यो विषयमा हामी भोलि कुराकानी गर्छौँ भने यतिखेर सबैको चर्चाको विषय खास गरी आज धनगढी उपमहानगरपालिकाले झन्डै 2 अर्ब रुपैयाँको बजेट नीति तथा कार्यक्रम बजेटलाई चाहिँ सार्वजनिक गर्दैछ। धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर रोडले जनताको बिचमा बोलेका कुरा कसरी पुरा गर्लान्, आजको उहाँहरूको चाहिँ नगरसभाको घोषणा सभामा कस्ता किसिमका कार्यक्रम प्राथमिकतामा पर्लान् त, यो भने हेर्न बाँकी छ। किनभने धेरै छलफल बहस र उहाँहरूको चाहिँ प्रतिक्रियापछि एउटा भनौँ न बहसपछि चाहिँ बाहिर आउँदैछ, आज अन्तत आज एनाउन्स हुँदैछ, यो खबर बाहिर मैले दिएँ यहाँहरूलाई भने। खास गरी पछिल्लो समय नेपालका विभिन्न नाकाहरूको स्तरोन्नति गर्ने कुरा, नाकाहरूको विस्तार गर्ने कुरामा गौरीफन्टा नाकाको स्तरोन्नतिको विषय धेरै चर्चा भयो, तर प्रधानमन्त्रीज्यूको 2-2 पटकको अन्तर्राष्ट्रिय भ्रमणका क्रममा हेर्ने हो या भारत भ्रमणमा कुरा गर्ने हो भने राजकीय भ्रमणका बेला पनि गौरीफन्टा नाकाको विषय उठ्न सकेन भने यतिखेर कैलाली जिल्लाकै सती नाका अर्थात् खक्रौला नाकाको स्तरोन्नति गर्ने र मूल नाकाको रूपमा अगाडि भन्सार बढाउने भन्ने कुरा आएसँगै अब धनगढी के ओझेलमा पर्छ त, धनगढीको जुन चाहिँ अहिलेसम्मको रौनकता थियो मानिलिनुहोस्, धनगढीबाट राजधानी पनि बाहिरियो र नाका पनि बन्द भयो भने धनगढीको हालत के होला, यसै सन्दर्भमा आज हामी बहस गर्दैछौँ। खास गरी यतिखेर हाम्रो बिचमा प्रदेशसम्म सात का चाहिँ अत्यन्त प्रभावशाली नेता पनि मानिनुहुन्छ, खास गरी प्रदेशसम्म सातबाट नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व तहमा केन्द्रीय सदस्य पनि हुनुहुन्छ र पछिल्लो समय कैलाली क्षेत्र नम्बर 5 बाट निर्वाचित सांसद नारद मुनि राणालाई मैले यतिखेर जोडेको छु। खास गरी उहाँले चुनावको बिचमा बोलेको एउटा एजेन्डा पनि हो यो मुख्य एजेन्डा, गोरीफन्टा नाकालाई म अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गर्छु र यसको स्तरोन्नतिसँगै दुई देश बिचको पारवान सम्बन्ध र यसलाई चाहिँ व्यापारिक नाकाको रूपमा विकास गर्छु भनिरहँदा उहाँले यो एजेन्डालाई किन पार्न सकिरहनु भएको छैन, यो विषयमा म कुराकानी गर्दैछु यतिखेर नेपाल कम्युनिस्ट पार्टीका नेता एवं कैलाली क्षेत्र नम्बर 5 निर्वाचित मान्य सांसद नारद मुनि राणा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। मान्यजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा। आराम हुनुहुन्छ मान्यजी? यतिखेर चर्चा छ, अब नारदजी काठमाडौँमा हुनुहुन्छ, कैलालीमा चर्चा छ, बजारमा चर्चा छ, खास गरी धनगढी बजारमा अझ एउटा यो बहस बनाएको छ, अब भनौँ न मूल नाका नै सती गयो अर्थात् तपाईँको खक्रौला नाका गइरहँदा गौरीफन्टा नाका बन्द हुन्छ कि, बन्द भएसँगै अब धनगढी बजारको अस्तित्व समाप्त हुन्छ कि भन्ने जस्ता तर्क वितर्कहरू बहसहरू सुरु हुन थालेको छ, यहाँलाई के जानकारी छ भन्नुहोस् त? अब
तपाईँ मार्फत म जनतामा सत्य प्रत्येक कुरा सम्प्रसारण गर्न चाहन्छु। अहिले बजारमा एक खालको धेरै हल्ला छ, अब धनगढी गौरीफन्डा नाका बन्दै हुने भयो र खक्रौला नाका नै प्रमुख नाका भएर सञ्चालन हुने भयो भनेर, त्यसो चाहिँ होइन। किन होइन भन्दाखेरि नेपाल सरकारले हाम्रा उत्तर र दक्षिणका दुईतिरका नाकाहरू, दुई देशतिरका छिमेकी मुलुकका नाकाहरूलाई सकेसम्म व्यवस्थित गर्ने र हरेक प्रदेशको एउटा मूलद्वारको रूपमा उत्तर र दक्षिण दुईतिरै बनाउने भन्ने नेपाल सरकारको नीति रहेको छ। र त्यसैमा के छ भन्दाखेरि अब यो ककौलाको छोटी भन्सार थियो त्यो भन्सारलाई धनगढी सरकारै भन्सार बनाएको हो न कि धनगढीको त्यो नाकालाई बन्द गरेर अनि ककौला नाका चलाउनको लागि खोल्या होइन त्यो त्यो छोटी भन्सार किन त्यो छोटी भन्सारकै स्तर उन्नत गरेको भन्दाखेरि अहिले हाम्रो पूर्वी र पश्चिमी जुन बोर्डरतिर जुन नाकाहरू छन् ती सबै नाकाहरूलाई नेपाल सरकारले एउटा आय स्रोतलाई एउटा आर्थिक जुन कर प्रणालीलाई व्यवस्थित गर्नको लागि राजस्वलाई नियमित रूपले सङ्कलन गर्नको लागि र दुईतिरै जहाँ जहाँ छोटी भन्सारहरू थिए यो नेपालको यो धनगढीको कैलालीको गौरी खण्डको त्यो खटौलाको कुरा होइन हाम्रो पूर्वी झापादेखि लिएर नेपालका के अरे पाँचवटा ठाउँमा छोटी भन्सारलाई चाहिँ अलिकति ठुलो भन्सारको रूपमा अलि स्तर उन्नत गर्ने काम मात्रै भएको छ धनगढी बन्द गरेर खटौला चलाउने होइन त्यो र अर्को कुरा तपाईँको धनगढी गौरी खण्ड नाका चलाउनको लागि नेपाल सरकारले भारत सरकारसँग अब यो आफ्नो जुन कुटनीतिक लेभलबाट गौरी खण्ड नाकाको जुन एउटा समस्या छ गौरी खण्ड खास गरिकन नेपालको तर्फबाट होइन यो भारतीय पक्षहरूबाट जुन यो गौरी खण्ड नाकाको जुन समस्या देखाइरहेका छन् त्यो समस्यालाई दुई देशको त्यो राजनीतिक तहबाट प्रधानमन्त्री स्तरबाट यसको पहल भइरहेको छ मैले हिजो मात्रै परराष्ट्र मन्त्रीजीलाई भेटेर कुरा गरेको छु त उहाँले यसको प्रक्रिया अगाडि छ यो बन्द भन्ने कुरा तपाईँहरू सोच्दै नसोच्नु हामी जुन नाका खोल्ने कुरा स्तर उन्नत गर्ने कुरा गरिरहेका छौँ यो गलत हल्लाको पछाडि तपाईँहरू नलाग्नुहोस् भनेर प्रश्न पार्नुभयो एउटा कुरा त्यो हो अर्को कुरो के भयो भन्दाखेरि हामी धेरै नेपालीहरू अलिअलि यो धमिलो पानी माछा भने अलिअलि कुरा नबुझेकै क्लिष्ट गरेर बोल्ने बानी पनि छ त्यस कारणले म यस्ता गलत कुराको पछि नलाग्न आग्रह गर्न चाहन्छु र धनगढी गौरीपण्डा नाका तपाईँले अघि भने जस्तै यो हामी आइटी पार्टीहरूले चुनावमा जाँदाखेरि हाम्रो एउटा यो प्रमुख एजेन्डाको रूपमा हिजो पनि थियो आज पनि छ भोलि पनि रहनेछ र यो नाका जहाँसम्म लाग्छ चाँडै स्तर उन्नत गर्ने तर्फ यो आरोप छ यो डब्लुडब्लुएफको यो के अरे दुधबा राष्ट्रिय निकुञ्जभित्र परेको कारणले भारतले 1994 तपाईँको रेल कुल्ली हटाउने काम गर्यो त्यसपछि छ सात वर्ष अगाडिदेखि गौरी खण्ड बजार हटाउने काम गर्यो यो आज नारद मुनि राणा जितेकै कारणले गौरी खण्ड बजार हट्या होइन त्यस कारणले यो कुरालाई हामीले र रेलको लिग मैले जितेरै हाँटेको होइन त्यस कारण यो कुरा हामीले बुझ्नुपर्ने के छ भन्दाखेरि भारतका पनि आफ्ना केही बाध्यताहरू छन् जसको कारणले उसले गौरी खण्ड नाका आफ्नै तर्फबाट नेपालको तर्फबाट होइन आफ्नै तर्फबाट त्यो आरोपको कारणले उसले विभिन्न बाहनामा गौरी खण्ड बजार हटाउनेदेखि लिएर नाकालाई नै अब नाका त चल्ने भन्ने कुरा छ र यसमा मैले परराष्ट्र मन्त्रीजीसँग कुरा गर्दाखेरि नाका बन्द हुँदैन यसको स्तर उन्नततर्फ हाम्रो प्रक्रिया अगाडि बढेको छ र यसमा भारत सरकारले झारा घर्षण गराउने काम पनि भएको छ यसमा तपाईँ ढुक्क हुनु
तर एउटा कुरा नाराजी बजारमा चर्चा त छ नि त खास गरी अब मानिलिनुहोस् अहिले जुन सम्भावनाले बोकेको पारवाहन सम्बन्धको कुरा गरौँ या भनौँ हाम्रो व्यापारिक केन्द्रको रूपमा हेरिएको एउटा औद्योगिक क्षेत्रको रूपमा पनि विकास भइरहेको क्षेत्रको रूपमा धनगढी बजारलाई हेरिएको छ उक्त बजारमा यदि नाका नै बन्द भयो भने यो बजार नै अस्तित्वको यो यसको अस्तित्व नै समाप्त हुन्छ कि भन्ने जस्ता तर्कहरू पनि त बजारमा छन् नि त
होइन नाका बन्द हुँदैन यो यसमा म सबै हाम्रो क्षेत्रका जनताहरूलाई म व्यापारी दिदीहरूलाई अनुरोध गर्न चाहन्छु नाका बन्द हुँदै हुँदैन त नाका सुचारू रहन्छ
खै अहिलेसम्म केही पनि भएन जनताले त्यही भन्दैछन् जितेको झन्डै 4-6 महिना हुन लाग्यो नाराजी कहिले हो त मान्यजीहरूको पहल पुग्न सकेन स्तर उन्नति गर्ने कुरा कुटनीति रूपमा चाहिँ पहस गर्ने कुरा छलफल गर्ने कुरा र एउटा डेलिगेसन गर्ने कुरामा चाहिँ अहिलेसम्म नाराजी चुकिरहनु भएको त्यसो भए मान्यजी
होइन चुक्या होइन त्यो गलत कुरा हो चुकेकै होइन त्यो समयमा मैले प्रधानमन्त्रीजीलाई योभन्दा अगाडि पनि भारत भ्रमण जाने क्रममा पनि उठाएको थिएँ र तपाईँको त्यसपछि परराष्ट्र मन्त्रीजीलाई पनि मैले पटक पटक ध्यानाकर्षण गराउने काम गरेको छु र यसमा अब प्रधानमन्त्रीज्यूले नयाँ सम्झौता गरिरहनुपर्ने अवस्था छैन किन भन्दाखेरि योभन्दा अगाडिदेखि जुन किसिमको नेपाल भारतसँग भएको सम्झौताहरूलाई पुनर् ताजगी गर्ने र यसलाई चाहिँ स्मरण गराउने र यो हामीले गरेका सहमति अनुसार नै कामहरू गर्नुपर्छ भनेर नेपाल सरकारले तपाईँलाई याद दिलाउ अहिले भारत भ्रमण जाँदाखेरि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जाँदाखेरि उहाँले 12 गुणे सहमति गर्नुभयो धेरै बुदा सहमति गरेर काम नगर्ने भए त्यो सहमतिको अर्थ हुँदैन त्यस कारणले पहिलो स्टेपमा यति गरौँ र पुराना जुन पञ्चेश्वर लगायतका पुराना सन्धि संहिताहरू थिए ती तिनीहरूको पुनः ताजगी गर्ने र सोही अनुसार अब अगाडि बढ्ने होइन भने नेपाल र भारतको सम्बन्ध जुन दृष्टिकोणले हामी पञ्चशीलका आधारमा एकले अर्कालाई सहयोग गर्दै सामरिक हिसाबले अनि भौगोलिक हिसाबले सांस्कृतिक हिसाबले जुन हाम्रो एउटा सम्बन्ध छ त्यो सम्बन्धमा किन चिसो पुरा ल्याउने अब अझ सम्बन्धलाई सुदृढ गरेर हामी जानुपर्छ भनेर दुई देशका प्रधानमन्त्रीको बिचमा जुन सन्तुलित एउटा समझदारी भएको छ
तर एउटा चाहिँ नाराजी मलाई एउटा कुरा भन्दैन माने जो खास गरी पछिल्लो समय भारतले हेर्ने हो भने गौरीफण्डा नाकासम्म मुख्यमन्त्रीज्यूले पनि कमसेकम फोर लेनको नभए दुई लेनको चाहिँ हामी चाहिँ सडक चाहिँ पुर्याउनु पर्छ भन्ने एउटा प्रस्ताव पनि अगाडि सार्नु भएको रहेछ र पछिल्लो समय हेर्ने भने एउटा भनौँ न यो क्वारेन्टाइन पनि तपाईँको त्यहाँ चाहिँ चेकपोस्ट हुन्छ नि त्यसलाई पनि स्थापित गरिसकेको छ केही दिन पहिले मात्र भनौँ न एक हप्ता भयो यो गरिरहँदा भारतीय पक्षबाट कमी कमजोरी भए जस्तो लाग्छ र यहाँलाई होइन
भारतीय पक्षको कमी कमजोरी छ हाम्रो प्रधानमन्त्रीज्यू भारत भ्रमण जाँदाखेरि अनौपचारिक रूपमा यो विषय उठाउँदाखेरि आरोपमा परेको छ यो विषयमा हाम्रो कुराकानी चल्दैछ भनेर उहाँले भन्नुभएको छ अनौपचारिक छलफलमा गौरीपण्डा नागाको विषय पनि उठेको थियो त्यो भ्रमणको दौरानमा तर भारतले यो विषयमा हाम्रो अलिक छलफल हुँदैछ भनेर छलफल हुँदैछ भन्ने कुरा गरेका थिए त्यति बेलाको तर कुरो के छ भन्दाखेरि अब युपीका जुन मुख्यमन्त्री हुनुहुन्छ उहाँले पनि यो विषयमा सकारात्मक खालको आएको छ तर यो जुन भारतको परराष्ट्र मन्त्रालय र तपाईँको यो वन विभागले अलिकति यसमा यिनीहरूको धेरै पहिलादेखि अदालतमा एउटा मुद्दा पनि परेको थियो जसको कारणले अलिकति यिनीहरूले डिसिजन गर्न सकिरहेको अवस्था छैन यो मलाई जानकारी भएअनुसार त्यस कारण मैले परराष्ट्र मन्त्रीज्यूलाई प्रधानमन्त्री लेभलमा भएको एउटा द्विदेशीय सम्बन्धलाई सुदृढ गर्ने हो भने हाम्रा छिमेकीहरूले यी सानातिना कुराहरूमा अल्झिनु हुँदैन नेपालले पनि अल्झिनु हुँदैन र भारतले पनि अल्झिनु हुँदैन
तर बाहिर सूचना आए अनुसार म कहाँ आएको हिजो साँझ चाहिँ मैले टेलिफोन गरेर आँदा एकजना व्यक्तिले चाहिँ गोप्य रूपमा चाहिँ मलाई सूचना दिनुभयो नेपालकै हाम्रै प्रदेशमा साथका मेजर नेताहरूले चाहिँ गौरीफण्डा नाकाको भन्दा भनौँ न खकरौला नाकाको विषयमा भारतीय जनता पार्टीका सिनियर लिडर जो आउनु भएको थियो भगत सिंह कोश्यारी उहाँसँग पनि खकरौला नाकाकै विषयलाई चाहिँ एग्रिमेन्ट गरेको अर्थात् उहाँहरूले सहमति देखाएको कारणले पनि गौरीफण्डा नाका चाहिँ त्यति ओझेलमा पर्या हो भन्नेहरू छन् नि त त्यो सूचना म कहाँ आएको छ यो कुरालाई मान्न तयार हुनुहुन्छ नाराजी यहाँ
अब कुन नेताले गोप्य रूपमा कहाँ के भनेको छ गरेको छ त्यो उहाँको विषय होला तर मलाई त्यस्तो लाग्दैन होइन अब कसैले गरेको हुन सक्छ त्यो त्यसको म अब जिम्मेवारी त लिँदैन तर कुरो के छ भन्दाखेरि कसैले पनि यो हाम्रो धेरै पुरानो नाका हो धनगढी गौरीपण्डा नाका यो नाका बन्द गर्ने दुस्साहस नेपाल र भारतका कुनै पनि पक्षबाट यो गर्नु यो मुलुकको हितमा पनि छैन हाम्रो दुईतिरैकै जनताको हितमा पनि छैन त्यस कारण यो नाका बन्द गर्ने कुरा हुँदै हुँदैन स्तरमा त्यसलाई गर्ने भन्ने विषयमा हामी सोचिरहेका छौँ त्यसैले यसमा यो जुन गलत अहिले बजारमा हल्ला छ यो नाका बन्द हुने नाका बन्द हुँदैन स्तर उन्नत गर्नेतर्फ
कहिले कहिलेसम्म होला स्तर उन्नतिको कुरा नाराजी खास गरी तपाईँहरूले पहल गर्नुपर्ने कुरामा होइन यस क्षेत्रका अब मान्यज्यूहरू नेताज्यूहरूले राष्ट्रिय राजनीतिमा दखल राख्नुहुन्छ तपाईँहरू पार्टीको एउटा सिनियर लिडरको रूपमा पनि हुनुहुन्छ यस क्षेत्रबाट कैलाली क्षेत्र नम्बर 5
मेरो पहल जारी छ मैले यसमा अब पनि यो चाँडै नै प्रधानमन्त्रीजीसँग फेरि यो विषयमा विषयलाई लिएर मेरो भेटघाट पनि हुँदैछ र हाम्रो अब तङ्गडीको चेम्बरको टोलीहरूले पनि मलाई पटक पटक फोन गरेर मलाई झस्का मतलब सम्झाउने काम पनि गर्नुभएको छ म एकदमै यसमा सिरियस भएर अगाडि बढिरहेको छु र नाका बन्द हुने ढुक्काउनुहोस् स्तर उन्नत गर्नेतर्फ प्रयास जारी छ
तपाईँले एउटा कुरा भन्नुभयो यो अन्तर्वार्ताको क्रममा खास गरी भारतीय पक्षबाट हेर्ने भने आरक्षणको कुरा अर्थात् निकुञ्जको कुरा आएको छ भन्नुभयो तर खकरौला नाकामा त त्यो केही हदमा त राष्ट्र निकुञ्ज पर्छ र पर्दैन र त्यहाँ चाहिँ हुन सक्ने अनि हाम्रो चाहिँ कैलालीको यो धनगढीको गौरीफण्डा नाकामा त्यही प्रब्लम देखाउनु पर्ने कारण के रहेछ
भारतको तिन चारवटा हाइवेहरू तपाईँलाई स्मरण गराउँ तिन चारवटा हाइवेहरू मसँग लिस्टै निकालेर राखेको छु तिन चारवटा हाइवेहरू यस्ता महत्त्वपूर्ण हाइवेहरू जो आरक्षको बिचबाट तपाईँको क्रस गएका छन् र नेपालको गौरीपण्डालाई आरक्षको कारण देखाएर बन्द गर्न पाइँदैन नम्बर एक नम्बर दुई भारतको यो उच्च प्राथमिकतामा परेको र प्रदेश नम्बर 7 नाका र हामीले धनगढी गौरीपण्डा 2 तपाईँको ताक्लाकोट उरै ताक्लाकोट नाका जोड्नको लागि सबभन्दा छोटो दूरी र दुई देशको प्रदेश नम्बर 7 यो प्रमुख नाकाको रूपमा यसलाई विकास गर्ने मेरो योजना छ हाम्रो सोच छ र नेपाल सरकारलाई पनि अब तपाईँले केही दिन पाउनुहुनेछ यो विषयमा चाइनाका जुन उच्च स्तरीय भ्रमण हुँदैछ नेपालमा चाइना चिनिया टोलीको त्यो उरै ताक्लाको नाकाको तपाईँको विषयलाई लिएर कहाँ जोड्ने त भन्दाखेरि धनगढी खुटिया हुँदै यो गौरीभन्डा निस्किने हो यो सबभन्दा छोटो दूरीको 240-50 किलोमिटरको रेलमा पर्ने सबभन्दा छोटो यो जुन हाम्रो कनेक्टिभिटी जुन हामीले कुरा गरिरहेका छौँ यो विषयमा अहिले यो भ्रमणमा उत्तरको कुरा जोडिन्छ र चाँडै नै सोही विषयलाई लिएर दक्षिणको विषय पनि जोडिन्छ
तर यो यो विषय अब लोकप्रियताको लागि नहोस्, नाराजी तपाईँलाई थाहा छ, हामी फेसबुकमै हाल्नलाई मिडियामै छाउनलाई मात्र डेलिगेसन नहोस्, वास्तवमै जनताले महसुस गर्ने गरेर, किनभने काम अब एक्सनमा हुनु पर्यो नेताजी, अब भाषण गरेर छैन, नाराजीलाई राम्रोसँग थाहा छ यो कुराहरू, जनताले धेरै सुनिसके यो कुराहरू, अब वास्तवमै काम गर्नुपर्ने बेला आएको छ। मैले खास गरी नेताजीहरू तपाईँकै पार्टीका सिनियर पूर्व मान्यजीहरूले मलाई फोन गरेर यो विषयलाई बहसको विषय ल्याउनु पर्यो भने मलाई हिजो फोन गरिरहँदा आज मैले यो विषयलाई प्राथमिकतामा राखेँ, मुख्यमन्त्रीज्यूसँग यो भोइस लिनुहोस्, यहाँका विज्ञहरूसँग परराष्ट्रविदहरूसँग लिनुहोस् भनेर उहाँले भन्नुभयो। मैले आज मान्यजीलाई पनि यो प्रश्न राखेँ, खास गरी अब हामी काम गर्ने बेला आयो, अब भाषण गर्ने बेला सकियो, अब समृद्धि र विकासको कुरा हामी जसरी नाकाको कुरा गर्दैछौँ, एउटा पनि नाका छैन, यो नाकालाई विस्तार गर्ने कुरा, यसलाई चाहिँ अन्तर्राष्ट्रिय नाका बनाउने कुरामा यहाँहरूको पहल हुन आवश्यक छ मान्यज्यू, अब यो विषयलाई चाहिँ तपाईँहरूले छातीमा हात राखेर जनताको बिचमा बाचा गर्नुपर्छ। हेर्नुहोस्,
मेरो प्रयास जारी छ, म सुरुदेखि यसमा लागिरहेको छु, परराष्ट्र मन्त्री सम्बन्धित ठाउँमा नेपाल सरकारको एकदम ध्यान आकर्षण गराउने काम भएको छु, र यो जुन हिजो अस्तिबाट जुन एउटा अफवाह फैलियो त्यसको विषयलाई लिएर पनि मैले परराष्ट्र मन्त्रीजीलाई कुरा गरेको छु, र उहाँले यो गलत कुरा हो, यो हुँदैन, यसमा तपाईँहरू नलाग्नुहोस्, बल्कि हामी स्तरोन्नत गर्ने कुरा गरिरहेको सन्दर्भ बन्द हुने कुरै छैन, यो कसले तपाईँलाई यसो भन्यो भनेर यो सोसियल मिडिया तपाईँको फेसबुक अब आदि इत्यादि पत्र पत्रिकामा आएको विषय अधिक होइन, तपाईँ त्यसमा नलाग्नुहोस्, तपाईँको विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ भनेर नेपाल सरकारको डिप्लोमेट मन्त्रीले भनिसकेपछि मैले विश्वास गर्नुपर्छ। र अहिले म
ठ्याक्कै यसलाई यस्तो यसरी बुझ्दा कसो होला नारजी, अहिले जुन थप पाँचवटा नाका विस्तार भयो नि, 23वटाबाट 28वटा नाका देशभरिमा अब यो राजस्व चुहाउटलाई नियन्त्रण गर्न राज्यले गरे हो भनेर मैले भन्दा म ठिक हुन्छु कि गलत हुन्छु?
होइन, यो यो नै हो, मैले अघि पनि मैले तपाईँको प्रश्नको जवाब दिने क्रममा भने यो भनेको राजस्व जुन चुहाटको विषय जुन छ तपाईँको त्यसलाई अलिकति करको दायरामा र भन्सार असुलीको दायरामा ल्याउनुको लागि यो भन्सारहरूको स्तर उन्नत गर्ने कुरा गरेका छौँ। अब तपाईँलाई एकदमको लागि म भनौँ, हामीले धनगढी विमानस्थललाई स्तर उन्नत गर्ने कुरा अथवा अरू विमानस्थलको स्तर उन्नत गर्ने कुरा गर्दाखेरि धनगढी विमानस्थल त बन्द हुँदैन, धनगढी विमानस्थलको स्तर उन्नत गर्ने कुरा गर्दाखेरि तपाईँको अब अरू ठाउँको नेपालगञ्जको विमानस्थल बन्द हुने कुरा त हुँदैन। त्यस कारणले यो कस्तो छ भन्दा हामीले यो खास गरिकन नेपाल सरकारले राजस्व बढी चुहाट भयो यसको अलिकति व्यवस्थीकरण गर्नको लागि धनगढी जस्तै नाका खतरोला बन्न खोजेको हो, धनगढी जस्तै अर्को पनि एउटा पोस्ट
होइन थप भन्सार भन्ने कि यसलाई मूल भन्सार भन्ने भन्नेमै एउटा भनौँ न शब्दकै जालो भयो क्या, तपाईँले बुझ्नु भएको छ नि, मूल भन्सार भन्दा हामीलाई शङ्का लाग्यो जनतालाई, तर यसो थप नाका भन्दाखेरि राज्यले चाहिँ राजस्व यतिखेर टार्गेट पनि त ठुलो छ नि त, यहाँले हेर्नुभयो होला बजेटको टार्गेटहरू राजस्वबाटै बढाउने भनेको छ, यसलाई पनि टार्गेट गर्न खोजे हो कि सरकारले?
होइन, एकदम टार्गेट मिट पनि गर्ने हो र तपाईँको यो जनतालाई सहजीकरण पनि गर्ने हो, कर तिर्नको लागि सेवा सुविधा लिनको लागि दुईतिरै सहजीकरण गर्ने हो। अब तपाईँको खटोला नाकाबाट त्यो क्षेत्रका अथवा पहाडसम्म जाने जनताले उपभोग गर्ने सुविधा एउटा भयो, धनगढी धनगढीको भन्सारबाट हाम्रो यतातिरको पनि नौ जिल्ला नै लिने सेवा सुविधाको कुरा एउटा भयो, त्यस कारणले यसलाई सहजीकरण गर्ने कुरा हो, खास गरिकन राजस्वलाई व्यवस्थित गर्नको लागि भन्सारलाई व्यवस्थित गर्नको लागि यो नाकाहरू स्तर उन्नत गरिएको हो, माथि धनगढीलाई बन्द गरेर खतरला चलाउनको लागि गरिएको होइन, यो गलत बुझाइ अहिले मार्केटमा छ, बजारतिर अलि कसैले बढी पनि लेखेका छन्, र मूल भन्सार भन्ने कुरा जुन जोडिएको छ तपाईँलाई, यसो मैले प्रदेश नम्बर 7 तपाईँको यो दोधारा चाँदनीको कुरा तपाईँले सुन्नुभयो होला, त्यहाँ ड्राइभको कुरा गरिरहेका छौँ, पूर्व पश्चिम रेल चलाउने कुरा गरिरहेका छौँ, भोलि तपाईँको नेपाल र भारतको बिचमा त्यहाँ सहमति पनि भइसकेका छ, यो हामीभन्दा अगाडि पनि यो सहमति भइसकेको विषय हो, र यदि त्यसो भयो भने हामीले अर्को खतरा के देख्दैछु भन्दाखेरि तपाईँको यो दोधारा चाँदनीको नाका हामीले व्यवस्थित गऱ्यौँ, सुक्खा बन्दरगाह त्यहाँ बन्यो भने भोलि रेलहरू त्यो मार्गबाट गुड्यो भने फेरि पनि धनगढी एजेन्डमा पर्छ कि भन्ने एउटा चिन्ताको प्रकृति पनि छ हाम्रो। त्यस कारण यो यो जुन अब पूर्व पश्चिम रेल मार्ग चलाउने कुरा धनगढीलाई कसरी जोड्ने भन्ने विषय एउटा पाटो हुन्छ, होइन, धेरै चुनौती नै चुनौती छ तपाईँको प्रदेशको
अन्त्यमा छु मान्यज्यू, अब खास गरी आज धनगढी उपमहानगरपालिकाले झन्डै 2 अर्बको बजेट बाहिर ल्याउँदैछ, एउटा पोको पारेर बाहिर दिँदैछ, जनताको बिचमा सार्वजनिक गर्दैछ, अब मान्यज्यू निर्वाचन क्षेत्र पनि यही पर्यो, यही क्षेत्रबाट निर्वाचित हुनुभएको छ, निम्तो पाउनु भएको छ यहाँले?
यसमा मलाई नगरपालिकाको यो सभामा मलाई यसपटक आमन्त्रण गर्न साथीहरू विशेष छन्, मलाई बोलाउनु भएन, तर मेरो सम्पर्क मैले गरेँ, सम्पर्क गरेँ, तपाईँहरूले के हो कसरी कामहरू गरिराख्नु भएको छ यो विषयमा मैले जानकारी लिनु।
तपाईँको निर्वाचन क्षेत्रबाट जुन यत्रो ठुलो उपमहानगरपालिका छ तपाईँलाई निम्तो छैन मान्यज्यू, कोर्डिनेसन छैन, त्यसो भए निरपबहादुर वार्ड र तपाईँको बिचमा त्यति राम्रो सम्बन्ध छैन भनेर भन्दा हुन्छ त्यसो भए मैले जनताको बिचमा?
अब मलाई चाहिँ किन बोलाएनन् भन्ने कुरा उहाँहरूलाई थाहा होला, होइन,
होइन तपाईँ त यहाँको मान्य हो, मान्य हो, तपाईँको निर्वाचन क्षेत्रको यो उपमहानगरपालिका हो, तपाईँको निर्वाचन क्षेत्रबाट तपाईँलाई निम्तो नजानु भने यो तपाईँको कमजोरी उहाँहरूको कमजोरी होइन, यसलाई कसरी हेर्नु भएको छ त्यसो भए नाराजी तपाईँले?
मैले यसलाई एकदम गम्भीरतापूर्वक हेरेको छु। मेरो निर्वाचन क्षेत्रमा भएको स्थानीय सरकारले मलाई चाहिँ सूचना नगर्ने, जानकारी नगराउने यो आफैमा यो राम्रो विषय होइन
भने निरपबहादुर ओड एकल काँटे भएर जानुभयो, त्यसो भए काङ्ग्रेसले बाइकट गरेको नेपाल कम्युनिस्ट पार्टीलाई?
अब त्यो उहाँहरूको तपाईँहरूले बाहिरबाट
होइन, तपाईँले बुझ्नुपर्ने कुरा हो नि त, तपाईँलाई निम्तो छैन, किनभने मान्यजीहरूलाई त विशेष अतिथि बोलाइन्छ। हेर्नुहोस्, हरेक योभन्दा पहिलेका परिषदहरूमा त तपाईँहरूलाई बोलाएको थियो, पूर्व सांसद हुँदा पनि बोलाएका थिए, तर अहिले निवर्तमान तपाईँ मान्य हुनुहुन्छ, तपाईँलाई निम्तो नहुनु भने यो जनताको मतको कदर होइन नि त। अब यसलाई त यसरी हेर्नु पऱ्यो नि त नाराजी तपाईँले।
तपाईँले भनेको कुरा सही हो, मैले नगर के अरे नगरसभाहरू बसेको खबर पाएँ, बजेटहरू बनाएको खबर पाएँ, पत्र पत्रिका मिडियाबाट खबर पाएँ, तर मलाई त्यहाँको नगर प्रमुखले अथवा त्यहाँको कुनै आधिकारिक संस्थाले हामी यसो गर्दैछौँ तपाईँ आइदिनुहोस् भनेर भन्नुभएको छैन, र मेरो एकदमै आपत्ति छ। यदि त्यसरी एकलकाटी ढङ्गले कुनै पनि सरकार अथवा निकायले चल्न खोज्छ भने त्यो दुर्भाग्यको कुरा हो, त्यो उहाँहरू आफै बुझ्नुहुन्छ होइन। र मलाई मेरो अनुरोध के छ भन्दाखेरि, तैपनि यो क्षेत्रको सांसदलाई बाइपास गरेर त्यो नगरपालिकाले आफूले जुन सोचेको जुन उपलब्धि छ त्यो हासिल गर्न सक्दैन। किन भन्दाखेरि हामीले यो बजेट आउनुभन्दा अगाडि पनि नगरपालिकाको विकासको लागि केन्द्रीय सरकारबाट निर्वाह गर्नुपर्ने भूमिकाहरू, छुट्याउनु पर्ने पर्याप्त बजेटहरू मैले पनि पहल नगरेको होइन, एकदमै पहल भएको छ। तपाईँले हेर्नुहोला, यसमा अरबौँ रुपियाँहरू हामीले यहाँबाट छुट्याउने पठाउने काम गरेका छौँ। तर यसरी अहिले जुन खालको तपाईँले अघि भन्नुभयो, नगर प्रमुखले त्यो क्षेत्रको सांसद नबोलाउनु, त्यो आफैमा
होइन, यो गैर जिम्मेवारी हो। म नाराजी म सिधै भन्छु, किनभने गैर जिम्मेवारी हो। एउटा मान्यज्यू तपाईँ यस क्षेत्रको निर्वाचित, तपाईँको पनि दायित्व, मैले पहिले पनि भनेको थिएँ चुनावको पछि, मैले तपाईँको अन्तर्वार्ता लिँदा उहाँलाई निर्वजीलाई पनि भनेको थिएँ, हिजोसम्म पार्टी फरक थियो होला, अब तपाईँ दुवैजना जनताको संयुक्त प्रतिनिधि हो, मिलेर जानुपर्छ होइन नाराजी? मैले भनेको थिएँ कि थिएँ नि तपाईँलाई, हस्। थ्याङ्क यू सो मच नाराजी, बडो महत्त्वपूर्ण समय दिनुभयो, म यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद, तपाईँ मार्फत मैले जनतामा केही कुराहरू पस्ट्याउने मौका पाएँ, यसको लागि तपाईँ लगायत तपाईँको प्राथमिक टोली सबैलाई धेरै धेरै धन्यवाद।
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाल कम्युनिस्ट पार्टीका नेता एवं कैलाली क्षेत्र नम्बर 5 निर्वाचित मान्य सांसद नारद मुनि राणा हुनुहुन्थ्यो। पछिल्लो समय कुरा गर्ने भने आज धनगढी उपमहानगरपालिकाको नगर परिषद हुँदैछ, नगरसभा हुँदैछ, मान्य नारद मुनि राणालाई निम्तो नभएको उहाँले गुनासो गर्नुभयो। वास्तवमै एकल काँटे ढङ्गले निर्भबहादुर रोड चलेको कुरा उहाँले आरोप लाउनुभयो। यतिखेर कार्यक्रममा म छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि हामी अन्य अतिथिसँग कुराकानी गर्छौँ।
भर्ना सम्बन्धी सूचना, यस क्षेत्रमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस सामुदायिक सेवा संस्थान ICS धनगढीमा विगत 2 सिटिभिटीबाट सम्बन्धन लिई सञ्चालित 18 भेटनरी JTAमा शैक्षिक सत्र 2075-76 लागि भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। साथै महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुसलमान, पिछडिएको दुर्गम क्षेत्रका व्यक्ति, जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, द्वन्द पीडित, विस्थापित, बेपत्ता पारिएका व्यक्ति, अपाङ्ग, सहित परिवार तथा घाइती वा निजको परिवार, पूर्व कमैया, हलिया, विपन्न वर्ग मध्येबाट, नेपालका सरकारी तथा सामुदायिक विद्यालयबाट SLC वा SEE उत्तीर्ण गरेका मध्ये स्वीकृत कोटाको 10% निशुल्क पढ्ने गरी छात्रवृत्ति प्रदान गरिने व्यवस्था छ। भर्नाका लागि योग्यता SEE वा सुसरहको परीक्षा उत्तीर्ण तथा अक्षराङ्क पद्धतिको नतिजाको हकमा प्रवेशिका परीक्षामा न्यूनतम E ग्रेडसम्म सिट संख्या जम्मा 40 जना भर्ना कार्यक्रम फारम वितरण असार 20 गते देखि फारम बुझाउने अन्तिम मिति साउन 11 गते सम्म प्रवेश परीक्षा मिति र समय छात्रवृत्ति तर्फ श्रावण 19 गते दिउँसो 2 बजे प्रवेश परीक्षा मिति र समय शुल्कीय तर्फ श्रावण 21 गते दिउँसो 2 बजे स्थान सामुदायिक सेवा संस्थान ICS विस्तृत जानकारीको लागि सामुदायिक सेवा संस्थान ICS शारदा विद्या निकेतन माध्यमिक विद्यालय धनगढी 5 तारा नगर कैलाली 091522100 98 48 49 97।
कैलाली गाउँ कार्यपालिका के अत्यन्त जरुरी सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार ऐना आर्थिक वर्ष 2075-76 से यी गाउँपालिकामा एकीकृत सम्पत्ति कर व्यवस्थित करक पर्न होइला कोर्से कैलाली गाउँपालिका भित्र बसोबास गरुया सकु जहान आपन आपन ओडा कार्यालयमा सम्पर्क गरी एकीकृत सम्पत्ति करके विवरण भरदेहकलक सकु जहान जानकारी कराइती कैलाली गाउँ कार्यपालिका कार्यालय हसुलिया कैलाली।
आदम श्रोता यहाँहरू सम्पूर्णलाई पुनः स्वागत छ। कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ र हामीले एकजना अर्का अतिथिको समय लिएका थियौँ, उहाँको मोबाइल स्विच अप पाइयो, खै ठिक छ, उहाँलाई मैले मेसेज पनि छोडेको छु। हामीले यतिखेर जोडेका छौँ प्रत्यक्ष रूपमा, खास गरी आज धनगढी उपमहानगरपालिकाको नगरसभा पनि सुरु हुँदैछ, तेस्रो नगरसभाबाट ठुलो रकमको बजेट बाहिर आउँदैछ भने बजेटले जनतालाई सम्बोधन गर्न सक्ला या नसक्ला त्यो पनि हेर्न बाँकी छ। नारद मुनि राणाले जुन आरोप लाउनु भयो त्यो आरोपको पनि खण्डन भनौँ न निरपजीले गर्नु होला, तर यतिखेर हामी खास गरी गौरीफन्टा नाकाको विषयमा कुराकानी गर्दैछौँ। हाम्रो कैलाली भन्सारको स्तरोन्नतिको कुरा गर्दैछौँ। गौरीफन्टा भन्सार अन्तर्राष्ट्रिय स्तरको भन्सार बनाउन अहिलेसम्म हाम्रा मान्यज्यूहरूले किन सकेनन्, यो विषयमा हामी बहस गरिरहँदा यतिखेर प्रदेशमा साथका मान्य सांसद नेपाली काङ्ग्रेस प्रदेशमा साथ संसद दलका प्रवक्ता हाम्रो बिचमा हुनुहुन्छ, डिल्ली राजपन्त हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। मान्यज्यू यहाँलाई स्वागत छ कार्यक्रममा। आराम हुनुहुन्छ मान्यज्यू? अब यो चर्चा सुनियो, बाहिर चर्चा छ, बजारमा हल्ला छ, अब चारैतिर अफवाह छ। हेर्नुहोस् यतिखेर गौरीफन्टा नाका बन्द हुन्छ, धनगढीको अस्तित्व समाप्त हुन्छ, यो विषय चर्चामा छ। हेर्नुहोस् तपाईँलाई पनि जानकारी होला, अब यो गौरीफन्टा नाकाको स्तरोन्नति गर्ने कुरा तपाईँले चुनावको बिचमा पनि प्रतिबद्धता गर्नुभएको थियो जनताको बिचमा, त्यो प्रतिबद्धता ओझेल पर्यो होइन? त्यसो भए मान्यज्यू
ओझेलमा परे जस्तो हामीले लागेको छ। चुनावको टाइममा पनि कुराहरू उठेछौँ, चुनावपछि पनि हामीले सदनमा यी बारम्बार कुराहरू हामीले उठाएका छौँ। यो कुरा के हो भनेपछि यो कङ्ग्रेस प्रचण्ड प्रधानमन्त्री हुँदाखेरि उहाँले र मोदीको भारतीय प्रधानमन्त्री मोदीको बिचमा एउटा मौखिक सम्झौता भएको थियो गौरीफन्टा नाकाको चुनौती गर्नको लागि। त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो, उहाँ दिल्ली जानुभयो, दिल्ली गएर भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री दुवैजनाले एउटा पेपरमा हस्ताक्षर गरेका छन् जसमा गौरीफन्टा नाकाको यस्तो नोकरी गराउने भनेर गराएका छन्। अब यी सम्झौता भइसकेका कुराहरू हुन्, नेपाल सरकारले यसको लागि पहल गर्नुपर्ने हो। त्यो पहलको लागि हामी यता सदनबाट पनि कराएका छौँ, नागरिक समाजबाट पनि कराएका छौँ।
भने दिल्लीजी अब यस्तो एउटा जनदबाब दिन आवश्यक परे हो, त्यसो भए मान्यजीहरूको दमले सकेन, त्यसो भए अब जनताको दम आवश्यक परे हो।
हजुर, अब जनताले दबाब नै दिनसम्म त्यो नहोला जस्तो मलाई पनि लागिरहेको छ। किनभनेपछि यी जो पुराना सम्झौता भइसकेका कुराहरू हुन् यिनीहरूलाई कार्यान्वयन गर्नुपर्ने, पहल गर्नुपर्ने, भारतले ओके गरिसकेका कुरामा यहीँको सरकारबाट त्यो ढिलाइ भइरहेछ, त्यो कारणले जनताबाट नै यसलाई प्रेसर दिनुपर्ने जस्तो
भने यो विषयलाई लिएर तपाईँले यहाँका मुख्यमन्त्री त्रिलोचन भट्टसँग पनि कुराकानी गर्नुभएको छ। हिजो मैले कुराकानी गर्दा यो विषयमा मैले भने मुख्यमन्त्रीज्यू तपाईँले समय दिनुपर्छ भनेर उहाँका स्वकीय सचिवसँग मैले कुराकानी गराएको थिएँ, तर उहाँ व्यस्त हुनुभयो होइन, दिन सक्नु भएन। तर यो विषयलाई तपाईँले प्रदेश सभामा त उठाउनु भयो, तर मुख्यमन्त्रीज्यूलाई यो खास गरी व्यापारिक नाकाको रूपमा चाहिँ हामी स्तर उन्नति गर्ने कुरा, एउटा अन्तर्राष्ट्रिय नाका बनाउने भन्ने कुरा धेरै पटक बहस गऱ्यौँ। हेर्नुहोस् तर अहिलेसम्म व्यवहार त यसको कार्यान्वयनमा हामी धेरै चुनौती देख्छौँ, हुन सकेन। अब खगरौला नाका मूल भन्सार बन्ने भनिरहँदा धनगढीको अस्तित्व समाप्त हुन्छ कि भन्ने शङ्का उपशङ्का यहाँका जनतालाई छ, यो हेर्दा मुख्यमन्त्रीज्यूसँग पनि यो विषयमा कुराकानी भएको छ मान्यज्यू यहाँको?
होइन, हामीहरूको यस्तो कुनै कुरा भएको छैन, तर हामी जो सदनमा कुरा उठाउँछौँ त्यो सरकारलाई भन्ने कुरा हो, सरकारका जाने कुरा हो, सरकारले सुन्ने कुरा हो, त्यो सरकारले सुन्नुपर्ने हुन्छ। तर अब विशेष गरेर अब प्रेसरको टाइम आएछ, अब हामी मुख्यमन्त्री कहाँ पनि जान्छौँ, हामी सङ्घीय सरकारका पनि जान्छौँ, आफ्नो तर्फबाट पनि जान्छौँ र नागरिक समाजको तर्फबाट पनि यो प्रेसरहरू अब क्रिएट हुन थाल्छन् केही दिनभित्रै सुरु हुन्छ
भनेपछि दिल्ली सर अब यो हेरिरहँदा नागरिक समाजका अगुवाहरूसँग पनि कुराकानी भएको छ खास गरी गौरी फण्डा नाकालाई चाहिँ स्तरोन्नति गर्ने कुरा अब एउटा जनदबाब दिनुपर्छ हामीले चाहिँ प्रेसर क्रिएट गर्नुपर्छ अब राज्यले ध्यान दिएन राज्यको आँखै बन्द भयो भने हामीले अब कालोपट्टि लाएर बस्नेहरूलाई ध्यान आकर्षण गर्नुपर्छ भनेर केही त्यस्तो विरोधका कार्यक्रमहरू या त्यो किसिमको छलफलहरू हुन सुरु भयो त्यसमै मानेज्यू
होइन विरोधको कार्यक्रम होइन हामीले घसघस्याउने कुरा हो हामीले सरकारलाई जगाउने कुरा हो यो 30-31 गते यहाँ पर्यटन मन्त्री आउँदै हुनुहुन्छ उहाँसँग ती कुराहरू राखिन्छ उहाँ मार्फत ती कुराहरू गइन्छ अरू यहाँका नागरिक समाज पनि उता जान्छन् र हामी पनि आफ्नो तर्फबाट आफ्नो दलको तर्फबाट प्रयास गर्छौँ र यहाँको सरकारलाई पनि घसघस्याउँछौँ कि यो नाकालाई स्थानान्तरण गर्नका लागि केन्द्र सरकारमा भएको दुईटो मुलुकको बिचमा भएको सम्झौतालाई कार्यान्वयन गर्नका लागि भनेर
तर एउटा कुरा मान्यज्यू खास गरी भर्खरै मात्र नाराजीले भन्दै हुन्थ्यो यो नाका कुनै पनि हालतमा बन्द हुँदैन यो खग्रौलो नाका हुनु भने त राम्रो हो राज्यले भनौँ न एउटा राजस्व चुहारलाई नियन्त्रण गर्न मूल भन्सार बनाएको यसलाई धेरै ठुलो बढाइ चढाइ गर्नुपर्ने मिडियामा हवाई पिट्नुपर्ने यो हल्ला गर्नुपर्ने यो भनौँ न यो तथानाम भन्नुपर्ने आवश्यक नै छैन यो त गरी फण्डा नाका त कहिले पनि बन्द हुँदैन भनेर उहाँले भन्नुभयो यो कुरामा कति सत्यता होला त्यसो भए
होइन यो कहिले पनि बन्द हुँदैन भन्ने कुरामा हामी विश्वस्त हुनु हुँदैन किनकि यो भारत सरकारको कुरा हो हाम्रो तर्फबाट त हुँदैन भारत सरकारले कतिखेर के गर्छ त्यसको अर्का सरकारको हामीले भन्न मिल्दैन तर यो नाका बन्द हुने कुरा चाहिँ वास्तवमा होइन त्यसको स्थानान्तर हुनुपर्नेमा स्थानान्तर भइ नै राख्या नराख्या हुनाले मात्र कुरा हो यो बन्द हुने कुराहरू कहाँबाट पनि आएको छैन कुनै व्यक्तिहरूले यहाँबाट हल्ला फैलाएका छन् त्यो अर्को कुरा हो
तर एउटा कुरा मलाई भन्दैन त मान्यज्यू खास गरी यो स्तरोन्नति गर्ने कुरामा कसको कमी कमजोरी हो भारतीय पक्षले त्यहाँ चाहिँ क्वारेन्टाइन्स पनि राखिसक्यो हेर्नुहोस् टु लेनको सडक बनाउने भनेर मुख्यमन्त्रीज्यूले त्यहाँ एउटा चरा महोत्सवमै बोल्नुभयो त्यो किसिमको पहलहरू हुन थाले छ पारवान सम्बन्ध राम्रै छ स्तरोन्नति गर्ने कुरामा को पक्ष कमजोरी भयो राज्य पक्ष कि यहाँको स्थानीय सरकार कि तपाईँहरू कि बाहिर अर्को सरकार कि कताबाट कमी कमजोरी भयो होला मान्यज्यू
केन्द्रीय सरकारबाट भयो किनभने यहाँको केन्द्र सरकार र भारतको केन्द्र सरकारको बिचमा सम्झौता भइसकेपछि केन्द्र सरकारले यसको लागि पहल गर्नुपर्नेमा गरेन त्यसको लागि त्यो ऊ हो र त्यसपछि त्यो किन भएन यसलाई सानो गर्नु पऱ्यो भनेर प्रदेश सरकारले भन्नुपर्ने उसले भनेको छैन त्यो कारणले पनि हो र प्रदेश सरकारलाई यस्तो गर भनेर घसघस्याउन नसकेका हुनाले हाम्रो पनि हो
भनेपछि सबैको कमी कमजोरी छ अब यसको विकल्प पनि छैन हेर्नुहोस् अब यदि यो बन्द भयो भने मानिलिनुहोस् राजधानी पनि गयो नाका पनि भएन भने धनगढी त भ्यागुता हुन्छ नि कुवामा परेको त्यस्तै हुन्छ
होइन बन्द हुँदैन बन्द हुने कुरा त होइन यसको स्थानान्तरणको कुराहरू हो बन्द हुँदैन स्थानान्तरण कसरी गर्ने 6 लाइन सडक बनाइसकेको छ त्यही सम्झौताको आधारमा यो 6 लाइन सडक बनेको छ अब यदि यहाँ यो बन्द भयो भने त्यो 6 लाइन सडकको के अर्थ आयो तपाईँले भने जस्तो यो राजधानीको के अर्थ आयो बन्द हुँदैन बन्द हुने कुरा होइन
तर शङ्का गर्छन् पिपल चौतारामा बसेर बस हुन्छ हेर्नुहोस् चिया पसलमा बसेर चिया खाँदै गफ गरिरहँदा अब धनगढी त सिद्धिने भयो नि धनगढी त अस्तित्व किनभने उताबाट तपाईँको खक्रौला नाका उताबाट बेलौरी हुँदै कलवापुर पुग्यो भने यदि मानिलिनुहोस् यो राजधानी पनि यहाँबाट बाहिर गयो भने त धनगढीमा कुवा आउला र के होला र धनगढी यही भनौँ न एउटा भ्यागुता हुन्छ नि कुवामा परेको कुवाभित्रको भ्यागुतै हुन्छ भन्छन् मान्छेले
होइन यो यहाँको जनताले त्यसको बारेमा सास लिनु र फिकर गर्नु त्यो स्वाभाविक कुरा हो त्यो उहाँले सोचेको कुरा सही हो तर त्यस्तो होइन यो नाका बन्दै भइहाल्ने आवत जावत बन्दै भइहाल्ने माल सामान ल्याउन बन्दै भइहाल्ने कुरा होइन त्यसको स्तरमा उन्नति हुनुपर्नेमा किन भइरहेको छैन भन्ने कुरा मात्र हो तपाईँले भने जस्तो क्वारेन्टाइन स्थापित भइसक्यो बन्द हुने विधा किन क्वारेन्टाइन स्थापित हुन्थ्यो
हो त्यही त मैले भने कसको कमी कमजोरी भयो भारतले चाहिँ इच्छा देखाइरहेछ हामी किन इच्छा देखाइरहेको छैनौँ भन्ने कुराको प्रश्न आयो क्या
नेपाल सरकारको कमजोरी मेन नेपाल सरकारको कमजोरी हो नेपाल सरकारले यसमा एग्रेसिभ हुनुहुन्छ खोक्रोला पनि हुनुपर्छ खोक्रो हुनुहुन्न भनेको छैन दोधारा चार्नेमा शुक्र बन्दरगाह बनाएको छ त्यहाँ पनि हुनुपर्छ हाम्रो विचार छ उता बझाङ को ताक्लाकोटमा पनि हाम्रो हुनुपर्छ हाम्रो कुनै माथि तलको सीमाना माथिसम्म जोडिनुपर्छ भन्ने हामीहरूको माग
सदन हुनुपर्छ भन्छौँ हुँदैन हुनुपर्छ भन्छौँ कराउँदा कराउँदा दशकौँ बित्यो चुनावहरू कैयौँ गए एउटै नारा मात्र बन्यो मान्यज्यू अब यसलाई चाहिँ स्तरोन्नति गर्न एउटा जनदबाब आवश्यक छ तपाईँले भने जस्तै र आम जनताले पनि बुझ्नुपर्छ र आम यस क्षेत्रका राजनीतिक अगुवाहरूले पनि बुझ्नुपर्छ भनौँ न नागरिक समाजले पनि बुझ्नुपर्छ यो कुरा यहाँले बुझिरहँदा अब कुरा गरौँ धनगढी उपमहानगरपालिकाको आज नगरसभा हुँदैछ नगर परिषद हुँदैछ तपाईँलाई निम्तो आएको छ मान्यज्यू
मलाई छैन हजुर
किन यस्तो भयो होला तपाईँको निर्वाचन क्षेत्रको एउटा उपमहानगरपालिका प्रदेश नम्बर 7 को राजधानी भएको ठाउँमा सत्तारूढ दललाई त भएन अब विपक्षीको रूपमा रहनुभएको तपाईँकै पार्टीको चाहिँ यहाँ चाहिँ स्थानीय सरकार छ तपाईँले समेत निम्तो छैन मान्यज्यू
मलाई
छैन किन यस्तो भयो होला निरपजीले किन यस्तो गर्नुभयो होला नगर प्रमुखले किन गर्नुभयो यस्तो विभेद
त्यो त उता सोध्नु पऱ्यो मलाई सोध्नुभन्दा पनि
होइन तपाईँको निर्वाचन क्षेत्र हो मान्यज्यू, तपाईँको निर्वाचन क्षेत्रको नगरपालिकामा तपाईँलाई नबोलाउनु भने त यो त दुःखद होइन र?
मलाई त्यति साह्रो दुःख लाग्दैन, नगरपालिका आफ्नो एउटा स्वतन्त्र निकाय हो, ऊ आफ्नो स्वतन्त्र अब तरिकाले जान सक्छ। यहाँ अरू मभन्दा पनि माथिका निकायहरू छन्, मुख्यमन्त्रीहरू छन्, मन्त्रीहरू छन्, उहाँहरूको अगुवाईमा हुनसक्छ।
तर जनताको बिचमा बोलेका कुरा त तपाईँको पनि चासोको विषय हो नि त, तपाईँ पनि त यस क्षेत्रको निर्वाचित मान्य सांसद हो, प्रतिनिधि हो, जनताको निर्वाचित प्रतिनिधि हो, तपाईँको पनि त एउटा दायित्व बन्छ, बन्दैन र मान्यज्यू?
बन्छ, मेरो पनि बन्छ, तर मलाई बोलाएन भन्दैमा मेरो दायित्व पनि सकिँदैन। र हामीहरूको जो सम्पर्क छ, हामीहरूको काम गर्ने तरिका छ, हामीहरूको जनतासम्मको जो एकताबद्धता छ नगरपालिका हाम्रो र जनताको, त्यो त रहिरहन्छ।
भने निलपजी एकल काँटे भएर जानुभयो, नाराजीले भने जस्तै उहाँ एकल काँटे भएर जानुभएको छ, यसले राम्रो सङ्केत गरेको छैन भनेर उहाँले भन्नुभएको थियो, तपाईँ के भन्नुहुन्छ?
होइन, मैले भने नि उहाँको पनि बाध्यता हुनसक्छ, उहाँको पनि बाध्यता हुनसक्छ, म त्यो बाध्यतालाई मैले बुझेन कि कुन बाध्यता हो भन्ने कुरा, तर मलाई ट्रेन्डिङ त आएको छैन।
हस्, थ्याङ्क यू सो मच दिल्लीजी, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो प्रदेश नम्बर 7 मान्य सांसद, कैलाली क्षेत्र नम्बर 5 प्रदेशसभा नम्बर 2 निर्वाचित मान्य सांसद हुनुहुन्थ्यो। यतिखेर दिल्ली राजपन्त हुनुहुन्थ्यो, नेपाली काङ्ग्रेसका नेता प्रवक्ता पनि हुनुहुन्थ्यो। उहाँले पनि गुनासो गर्नुभयो, धनगढी उपमहानगरपालिकाले आफ्नै निर्वाचन क्षेत्र रहेको भित्र पर्ने उपमहानगरपालिकाको नगर परिषदमा उहाँलाई नबोलाएको कुरा उहाँले पनि दुःख व्यक्त गर्नुभयो। वास्तवमा निरपजीले किन यस्तो गर्नुभयो, यसको जनताले जवाब माग्दैछन्, यो कुरामा हामी आगामी दिनमा चर्चा गर्छौँ। तर यतिखेर अब हामी कुराकानी गर्दैछौँ, आज शनिबार रहेको छ, शनिबार हामी खास गरी केही कलाकारसँग कुराकानी गर्छौँ, केही रमाइला कुराकानी गर्छौँ भने यतिखेर देउडा कलाकारहरू पनि के गर्दैछन् त, खास गरी सुदूरपश्चिमबाट लामो समयदेखि काठमाडौँमा बसिरहेका छन्, कसरी जीविकोपार्जन गर्दै हुनुहुन्छ, कसरी उहाँहरूले दिनचर्या बिताउँदै हुनुहुन्छ, विदेशका कार्यक्रम कतिको भ्याइरहनु भएको छ, खास गरी अब सुदूरपश्चिममा चाहिँ केही समयपछि अब यहाँ तपाईँहरू सबैलाई थाहा छ गौरा पर्व आउँदैछ, तिजहरू लाग्दैछन्, तिजका गीतहरू धमाधम सुटिङ भइरहेका छन् भने देउडा गीतहरू पनि बनिरहेका छन्। तर तपाईँ सबैले चिनेको एउटा गायक, तपाईँ सबैको मनमा बसेका यस्ता लोकप्रिय गायक आज हामी जोड्दैछौँ, महेश कुमार आउजी, अत्यन्तै आवाजका धनी हुनुहुन्छ उहाँ। महेश कुमार आउजीसँग हामी आज कुराकानी गर्दैछौँ। कलेजी कटाउने मायादेखि लगायत सुदूरपश्चिम अत्यन्तै स्वर्गसरी जस्ता गीतहरू गाएर जनताको मुटुमा बसेका कलाकार हामी यतिखेर जोड्दैछौँ, खास गरी महेश कुमार आउजी पछिल्लो समय लोकप्रिय पनि हुनुहुन्छ, र पछिल्लो समय के गर्दै हुनुहुन्छ महेश कुमार आउजी, यो विषयमा हामी कुराकानी गर्छौँ भने उहाँसँग रमाइलो कुराकानी गरेसँगै उहाँको गीत पनि हामी प्रस्तुत गर्ने प्रयासमा छौँ। सम्भवतः लाग्छ उहाँको टेलिफोन भर्खरै मात्र उठेको छ, र आज हामी कुराकानी गर्दैछौँ, रमाइलो शनिबारमा छौँ, र रमाइलो शनिबारमा यतिखेर हाम्रो बिचमा कुराकानीका लागि हाम्रै सुदूरपश्चिम प्रदेशमा 7 लोकप्रिय देउडा गायक, तपाईँ हाम्रै मनमा मुटुमा बसेका लोकप्रिय देउडा गायक महेश कुमार आउजी हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई म कुराकानीका लागि जोड्न चाहन्छु। पछिल्लो समय के गर्दै हुनुहुन्छ त महेश कुमार आउजी? आउजीजी यहाँलाई स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद।
आराम हुनुहुन्छ आउजीजी?
हजुर, आराम छु। हजुर,
के छ महेश सर, के गर्दै हुनुहुन्छ, कसरी व्यस्तता बनाइरहनु भएको छ, पछिल्लो समय के गर्दै हुनुहुन्छ, एउटा हाम्रो यस क्षेत्रका तपाईँका फ्यानहरू, खास गरी तपाईँका शुभचिन्तकहरूको प्रश्न छ। महेश कुमार आउजीको गीतमा आएको धेरै भयो, सुन्न नपाएको धेरै भयो, कलेजी कटाउने मायादेखि लगायत तपाईँको सुदूरपश्चिम स्वर्गसरी जस्ता गीतहरू सुने, तर पछिल्लो समय गीतहरू आएनन्, महेश कुमार आउजी के गर्दै हुनुहुन्छ?
ठिक छ, लागिरहेछु गीत सङ्गीतमै लागिरहेछु, अब केही दिनमा आउँदैछन् मेरा गीतहरू।
धेरै पर्खाउनु भयो नि, भनौँ न तपाईँका फ्यानहरू, तपाईँका शुभचिन्तकहरू, तपाईँका पारखीहरूलाई त धेरै अझ यो पर्खाउनु भयो, तपाईँले किन यति पर्खाउनु भयो महेशजी?
होइन, अब पर्खाउनु भन्दा पनि अब अलिकति योजनामा नै थिएँ म, अहिले एउटा अब रेकर्डिङ स्टुडियो पनि निर्माण गरेको छु अहिले काठमाडौँमै।
ल, बधाई छ यहाँलाई पनि।
हजुर, धन्यवाद छ। अब चाँडै नै जस अब गीतहरू रेकर्डिङ भइरहेको छन्, त्यस्तो अब तयारीमै छु भन्नु पर्यो
भने अब गौरालाई टार्गेट गरेर नयाँ गीत आउँछ त त्यसो भए महेशजी?
हजुर,
गौरालाई टार्गेट गरेर नयाँ देउडा गीत आउँछ, हाम्रा सुदूरपश्चिमका आम जनताका लागि एउटा नयाँ कोसेली आउँछ।
एकदमै एकदमै एकदमै।
कस्तो कोसेली लिएर आउँदै हुनुहुन्छ तपाईँ?
अब समय सान्दर्भिक नै हुन्छ गीतहरू, अब मैले गाउने गीतहरू अलिकति सामाजिक कुराहरू बोल्छु, समाजमा जे कुराहरू चलिरहन्छ त्यही कुरामा अलिकति आधारित रहन्छु। र अब अहिले अलिकति नयाँ प्याटर्न पनि आएको छ अहिलेको उसमा, त्यही कुराहरूलाई ध्यान राखेर गेस्ट गर्छु।
अब एउटा तपाईँको पुरानो गीत सुनाउनुहोस् हामीलाई, किनभने तपाईँका पारखीहरू, तपाईँका फ्यानहरू, तपाईँका शुभचिन्तकहरू धेरै हुनुहुन्छ, महेशजीको आवाज नसुनेको धेरै भयो होला उहाँहरूलाई, आज तपाईँको गीत त हामी बजाउँछौँ नै तर तपाईँकै आवाजमा पनि सुन्छौँ हामी।
हुन्छ हजुर, म एउटा गीत गुनगुनाउँछु।
हस्,
त्यो त खालि भएको थियो।
हुन्छ 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 हुन्छ,
त्यो नै राख्न चाहन्छु।
हस् हस् हस्,
हाँ
आज तेरा बेल्या की दैसाए घुम 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 बादल आपी कारो भोली का खानु था प्यारी मन ता तेरी कोला सत पाना बादल का मासी घुम 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 बादल या पी कारो जहाज मानो था प्यारी मन ता तेरी कोला जहाज मानो था प्यारी मन ता तेरी कोला
वेरी गुड महेशजी धेरै मिठो आवाज छ तपाईँको आवाजको फ्यानहरू धेरै छन् इभन म पनि तपाईँको गीतहरू सुन्छु किनभने बैतडीतिरका गीतहरू तपाईँले भाका गुनगुनाउनुहुन्छ खास गरी हिमाल पहाड तराईका सबै विषयवस्तुलाई समेट्नुहुन्छ महेशजी हाम्रो समाजमा घटेका घटनालाई यथार्थ रूपमा चाहिँ गीत सङ्गीतको मार्फतबाट जनतालाई सूचित गर्नुहुन्छ म यहाँलाई धन्यवाद पनि दिन चाहन्छु अब कुरा गरौँ खास गरी पछिल्लो समय देउडा गीतमा जुन फ्युजन आएको छ देउडा गीतमा ऱ्यापहरू आएका छन् देउडा गीतलाई तोडमोटोड गरेर गीतहरू बजारमा छन् ती गीतलाई यहाँले कसरी हेर्नु भएको छ महेशजी तपाईँले पछिल्लो समय बजारमा आएका गीतहरू छन् नि जो टोडमोटोड गरेर देउडा गीतलाई चाहिँ नयाँ तनपन दिने नयाँ रङ्ग दिनेहरू छन् त्यसलाई के भन्नुहुन्छ कसरी हेरिरहनु भएको छ पछिल्ला गीत सङ्गीतलाई महेशजी अहिले सुन्नुभयो यहाँले सुनिरहनु भएको छ महेशजी हेलो पछिल्लो समय यो कुरा गरौँ न खास गरी बजारमा आएका देउडा गीतहरू छन् जुन टोडमोटोड गरेर नयाँ फ्युजनहरू आएका छन् देउडा गीतहरूमा नयाँ रङहरू दिएको छ नयाँ पनहरू दिएको छन् देउडालाई चाहिँ एउटा नयाँ शैली प्रस्तुत गरेर बजारमा आएका छन् यसलाई कसरी हेर्नु भएको छ यहाँले महेशजी सम्भवतः लाग्छ उहाँसँगको टेलिफोन डिस्टर्ब छ म कार्यक्रमबाट आजलाई उहाँसँग कुराकानी म यतिमै बिट मार्दै खास गरी उहाँको एउटा गीत यतिखेर तपाईँहरूको माझमा छोड्दै आजको यो तातो बसबाट म नवरा धान पनि बिदा माग्छु हवस् त नमस्कार
कटाउने माया समझेर अरुनी है कलेज कटाउने माया समझेर अरुनी है सिरानी महात राखे आँसुले धुनी है सिरानी महात राखे आँसुले धुनी है कलेज कटाउने माया Oh पागल हुनी है रिपानी में बोझ हरी पागल हुनी है पागला हुनी है सिरन में हाथ रखे आंसुले धुनी है सिरन में हाथ रखे आंसुले धुनी है